रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
नमस्कार कार्यक्रम हाम्रो जोडीबाट दीपा कोइरालाको कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाएका क्रममा आएका उतार चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र दाम्पत्य जीवनलाई कसरी सुमधुर बनाउन सकिन्छ र जीवन भोगाएका क्रममा आइपर्ने समस्याहरूलाई कसरी समाधान गर्नुपर्छ भन्ने बारेमा विभिन्न जोडीका अनुभव साटासाट गर्छौँ। कार्यक्रममा आज हामीसँग आफ्ना जीवन भोगाईका अनुभव साट्नका लागि हुनुहुन्छ विरेन्द्रनगर निवासी सिद्ध पाइला इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुलका सञ्चालक नयन सिंह खत्री र उहाँका धर्मपत्नी हिरा छेत्री। स्वागत छ यहाँलाई कार्यक्रममा।
हस् धन्यवाद म्याडम।
यहाँहरू एकअर्काको जीवन साथी बन्ने समय कसरी जुझे?
एकअर्काप्रति अब भेट भयो पहिले होइन, अब 2053 हो क्या हो त्यति बेला चाहिँ भेट भयो। अब भेट भइसकेपछि उहाँ पढ्नुहुन्थ्यो र पढ्दाखेरि अब चाहिँ भेटघाट भएपछि अब त्यो चिठी चाहिँ
चलाउनु
प्रेम विवाह जस्तै भयो भन्नु पऱ्यो।
सँगसँगै पढ्नुहुन्थ्यो कि देखाभेट?
देखाभेट मात्रै हो, त्यति बेला त म 9 क्लासमा पढ्थेँ।
अनि स्कुल एउटै कसरी?
होइन, उहाँ प्रोजेक्टमा जागिर गर्नुहुन्थ्यो, प्रोजेक्टको जागिरको सिलसिलामा हाम्रो त्यहाँ पनि पुग्नु भएको थियो र त्यसरी परिचय मात्रै भएको थियो। बुवाहरूले चाहिँ चिन्नुहुन्थ्यो उहाँलाई।
देखाभेट चाहिँ?
हजुर, देखाभेट चाहिँ भएको थियो।
पहिला हजुरले चिठी लेख्नुभयो?
चिठी भन्नाले अब पहिले देखाभेट भयो, त्यसपछि चिठी चाहिँ मैले नै लेखेँ हो। अब तपाईँसँग परिचय गर्न पाऊँ भनेर चाहिँ चिठी लेखेँ र त्यसको रिप्लाई चाहिँ धेरै पछि आएन। रिप्लाई नआएपछि फेरि मैले अर्को चिठी पठाएको, चिठी चाहिँ लेख्न मैले नै लेखेँ हो।
कति 9 क्लासमा भने चाहिँ अलिक सानै हुनुहुन्थ्यो?
उहाँ 9 क्लासमा हुनुहुन्थ्यो भने म त जागिरी खाएको लगभग 2052 हो त्यो। मैले ब्याचलर सकेर एउटा चाहिँ हेल्मेट टास्क प्रोग्रामभित्रकै प्रोमा एउटा काम थियो, हामी काम गर्थ्यौँ, म त्यति बेला देखा भेट भयो।
काममा बाहिर गएको बेलामा यसो देख्नुभयो, राम्रो लाग्यो यहाँलाई, त्यसपछि चिठी लेख्नुभयो। अहिले जस्तो सजिलो थिएन फेरि, होइन? त्यति बेला जस्तो अहिले जस्तो भयो त अझ सजिलो हुन्थ्यो होला।
त्यति बेला अब सबभन्दा भारी अब चिठीकै माध्यम थियो भनौँ न, अब नेट इन्टरनेटको सुविधा थिएन,
सबै चिठी नै। चिठी पुऱ्याइदिने चाहिँ को हुन्थ्यो?
चिठी त हुलाकबाट नै पुर्याउँथ्यो हामी,
हुलाकमै हालिदिने,
हुलाकबाट हाल्ने। अब त्यस्तो मान्छे मसँग आरएसटिसमा काम गर्ने बेला पनि साथीहरू हुनुहुन्थ्यो र उहाँ साथीहरूले त चिठी बोक्ने काम गर्नु भएन कि, पहिले त हामी दुईवटाको बिचमा कुरा चलाउने पनि साथीहरू हो र पछि चिठी चाहिँ हुलाकबाटै नै पठाउने गर्थेँ मैले सधैँ।
चिठी आउँदाखेरि अलिकति डर लाग्थ्यो घरमा?
डर लाग्थ्यो,
कसैले भेटाउनु
लाग्थ्यो, अब कसैले भेटाउनु कसको चिठी हो भन्नुहुन्छ कि भन्ने चाहिँ डर लाग्थ्यो 1-2 वर्ष। तर मेरो दिदी चाहिँ मेरो साथी जस्तै हुनुहुन्थ्यो, मैले दिदीलाई चाहिँ सबै कुरा भन्थेँ, अनि दिदीले चाहिँ अब बुवा आमाले दाजुहरूले थाहा पाउनुभयो भने के गर्छिस् भन्ने कुरा गर्नुहुन्थ्यो। पछि दिदीले आमासँग चाहिँ कुरा गरिसक्नु भएको थियो, अनि बुवालाई पनि उहाँको सबै कुराहरू थाहा थियो। त्यसपछि पछि दाजुहरूसम्म चाहिँ धेरै पछि पुग्यो। पहिला दिदीलाई
एउटा दुइटा चिठी आउँदा चाहिँ डर लाग्यो होला?
चिठी आउँदा त लग मैले तुरुन्तै चाहिँ जवाब चाहिँ फर्काएन लामो समयसम्म, फेरि उहाँले फेरि पठाउनु भयो। पठाएपछि त्यसपछि चाहिँ मैले दिदीसँग सल्लाह मागेँ, अनि हजुर दिदीसँग सल्लाह मागे दिदीले पनि उहाँलाई राम्रोसँग चिन्नुहुन्थ्यो अनि पठा केही हुँदैन चिठी पठाउँदैमा केही हुँदैन अब पछि विवाहको कुरा चाहिँ त अब माग्न आउने यताउता कुरा चलाउँदा भइहाल्यो नि भन्ने कुरा चाहिँ गर्नुभयो त्यसपछि चाहिँ मैले पठाएँ
कति समय रह्यो नि यो कुराकानी चिठी आदान प्रदान
हाम्रो करिब 52 सालमा भेट भयो 52 भेट भइसकेपछि लगभग 55 बिचमा 53-54-55 अनि 2 वर्ष ग्यापिङ भयो म र म बाहिर गइसकेपछि हामी चिठी त भइराख्यो चिठी आदान प्रदान र भेट चाहिँ 55 मात्र भयो दुई वर्ष भयो
पहिलो भेट नै त्यही हो पहिलो भेट त्यहाँ प्रोजेक्टको सिलसिलामा जानुभएको थियो त्यति बेला भेट भयो अनि चिठी त्यसपछि लास्ट भनेको चाहिँ बिचमा भेट नभएर चिठीकै माध्यम
चिठीमा निरन्तर सम्पर्कमा
निरन्तर भयो अनि मान्छे नै भेट चाहिँ एकैचोटि विवाहपछि
धेरै वर्षपछि पछि बिचमा चिठी आदान प्रदान भइसकेपछि यहाँहरू कुरा गर्न जानुभयो होला घरमा
हजुर हजुर भन्नाले चिठीको आदान प्रदान भयो पछि प्रोजेक्टमा हाम्रो साथीहरूको विवाह नगरेको म मात्र थिएँ त्यहाँको म प्रोग्राम अफिसर होइन विवाह नगरेपछि हाम्रो साथीहरू तपाईँले विवाह गर्नुपर्छ अब त हाकिम हो भन्ने कुरा गिजाउन थाल्नुभयो एक दिन चाहिँ दसैँको बेला हो त्यही 55 साल असोजतिर कुरा अनि कुरा मैले साथीहरूले मलाई भनिराख्ने ल त अब हेर नि त तिमीले केटी हेर भनेपछि अब त्यो चिठी चलेको चाहिँ थाहा पाएको थियो होला त्यताका 2 साथीहरू हुनुहुन्थ्यो अनि उहाँले ल त आज तपाईँको विवाह गर्नैपर्छ भन्ने कुरो गर्नुभयो हुन्छ ल केटी ल्याउनुहोस् विवाह गर्ने भनेर मैले भने त्यसै हामी बेलुका साँझ पको कुरा भयो बिहान त ती 2 साथीहरू चाहिँ गाउँमा पुगिहाल्नु भएछ अनि गाउँबाट पुगेर आमा बुवालाई म्याडमको आमा बुवालाई कन्भिन्स गरेर अनि केटी लिएर उहाँलाई ल्याएर आइहाल्नुभयो अनि त्यसपछि त विवाह गर्न
जानै नपरियो
जहाँ गएर त्यहाँ गएर ल्याएर आमा बुवा अनि उसको गाउँको भिनाजु पनि आउनुभयो जेठो भिनाजु
उहाँलाई नै ल्याउँछु भनेर जानुभएको थियो होला साथीहरू
साथीहरू उहाँलाई नै लिन जाने भन्ने कुरा थियो
हजुर अनि त्यसपछि विवाह भयो केटा नआइकनै बुवा आमामीले पठाइदिनु
बुवा आमाले बुवाले त राम्रोसँग चिन्नुहुन्थ्यो कुराकानी भइरहेको अनि उहाँ जुन दाईहरू जानुभएको थियो दाईहरू फेरि हाम्रै छिमेकी उहाँहरूले चाहिँ अब बुवा आमा भिनाजुलाई बसालेर सबै कुरा गर्नुभयो अनि भिनाजुले पनि अब यस्तो केटा हो भने छोड्न हुँदैन भन्ने कुरा गर्नुभयो मेरो अङ्कल बितेको भएर दिन मिल्थेन फेरि त्यति बेला अनि भिनाजु चाहिँ आउनुभएको थियो सँगै आउनुभएको थियो अनि भिनाजुले नै कन्यादान दिनुभएको हो
कति टाढा थियो नि
कोलपुरमा हो हाम्रो कोलपुर सागर गेस्ट हाउसमा हो विवाह भएको जयनगर बर्दियाको जयनगरबाट हो लगभग 24-25 किलोमिटर पर्छ
यो भनेपछि गाडी चल्ने सजिलै हजुर सजिलैसँग आउनुभयो उहाँहरू त्यसपछि मन्दिरमा विवाह गर्नुभयो
मन्दिर नै होइन त्यो भयो उसमै विवाह भयो त्यस के अरे होटेलमै भयो
हजुर
होटेलको साउजी चाहिँ भाउनु हुनुभयो अरू साथीलाई किन दुःख गर्ने भन्ने भयो दुइटाले चाहिँ श्रीमान श्रीमती भएर कसम अगाडि खाना लगायो भनौँ न एउटा अब हाम्रो भन्ने भयो त्यही बाहुन आफै भन्नुभयो त्यो पाठक हुनुहुन्थ्यो
सजिलो विवाह भयो
सजिलो विवाह एकदम त्यति कसैलाई दुःख दिने काम भएन
परिवारमा पछि लिएर आएर
पछि चाहिँ घरमा यतातिर भयो
परिवारलाई थाहा थियो कि थिएन नि
थाहा थिएन त्यहाँ जुन चाहिँ नेपालगञ्ज कुन कोलपुरमा विवाह हुँदाखेरि परिवारलाई चाहिँ थाहा त अब विवाह हुन्छ भन्ने कुरा थियो तर त्यहाँ बोलाइएन किनभने दाई पनि त्यहाँ जान नसक्ने उसको भिनाजु जान नसक्ने भएपछि त्यहीँ कन्यादान दिएर अनि हामीले उता दिएर गाउँमा त्यो फेरि पछि भयो भनौँ
अब बर्दिया माइत हजुर यहाँको तराईमा बस्नुभएको पहाड अब दैलेखमा विवाह सुरुमै विवाह गर्न आउँदाखेरि नै बाटो देख्दा कहीँ कतै अलिकति हो कता आइयो भन्ने लागेको थियो कि केही थाहा थियो
उहाँले अब प्रोजेक्टमा जागिर गर्ने अनि राप्ती पारी स्कुल पनि चलाउनु भएको थियो अनि मलाई पहिल्यै थाहा थियो अब तपाईँले स्कुल चलाउनु पर्छ भन्ने कुराहरू चिठीबाट पनि गर्नुहुन्थ्यो सरले अनि त्यो उहाँ नै उहाँ बस्नुपर्छ भन्ने नै भएन खासै त्यस्तो लागेन
दैलेखमा घरमा बस्नु पर्दैन भन्ने थियो सुरुमै तराईमा बस्छौँ हामी भन्ने थियो कति समय चल्यो त उतातिरको स्कुल
हाम्रो स्कुल त त्यहाँ 53 इस्टाब्लिस थियो 53 58 सालसम्म चल्यो त्यहाँको स्कुल जब 58 सालमा सङ्कटकाल घोषणा गर्यो नि मङ्सिरको 11 गते घोषणा भयो 13 गतेतिर चाहिँ आधार इलाका भनेर बन्द भएको मेरो स्कुल
नत्र भने सुर्खेतमा देखिन पाइनु रहन्छ
सुर्खेतमा सम्भवतः सम्भावना कम हुन्थ्यो
कम त्यो स्कुलमा जम्या भए त फेरि सम्भावना हुन्थेन होला नि त कति वर्ष भयो नि अहिले यहाँहरू वैवाहिक बन्धनमा बाँधिनु भएको
हामी 19 वर्ष
कस्तो लाग्छ सर यो 19 वर्षलाई पछाडि फर्केर हेर्दा
19 वर्ष फर्केर हेर्दाखेरि वास्तवमा हारो अवरोध त लाइफमा आउँछ नै होइन जहिले पनि स्ट्रगल त गर्नै पऱ्यो मैले र तर जब हाम्रो वैवाहिक सम्बन्ध भयो नि हिजोको स्ट्रगलभन्दा दुईवटा भइसकेपछि एकदम स्ट्रगललाई स्मुथली लान सकियो। जब मेरो पहिलेका दिनभन्दा पछि चाहिँ वैवाहिक भएपछि राम्रो भयो कि किनभने हरेक कुरामा चाहिँ म्याडमले साथ दिनुभयो र आफू पनि अब करिब करिब काम गर्ने बेला कसैलाई पनि कुनै पनि कामलाई चाहिँ एकदम सानो किसिमले हेर्ने हुँदैन र त्यो भएकोले त्यो वैवाहिक 19 वर्षको हेर्दाखेरि त्योभन्दा पहिले भन्दा अहिले पछिल्लो ठाउँमा चाहिँ अब आफ्नो स्ट्रगल त जिन्दगीमा आयो आयो तर चाहिँ अहिले अहिले ठिकै छु खुसी छु भनौँ।
कुन पक्षमा चाहिँ बढी राम्रो गर्न सकियो भन्ने लाग्छ नि यो वर्षहरूले?
हामीले शिक्षामा नै बढी चाहिँ ध्यान दियौँ होइन। अब करिब करिब 21 वर्ष म प्राइभेट स्कुलमा काम गरेको र सिङ्गल हुँदा पनि म स्कुलमा थिएँ, डबल हामी म्याडमले पनि र म पनि जहिलेसम्म मैले सुरु बोर्डिङ गरेँ त्यति बेलादेखि नै म्याडम मेरो बोर्डिङमै हुनुभयो, त्यहाँ पनि बाँकेमा पनि बोर्डिङ स्कुलमै काम गर्नुभयो, यहाँ आएर पनि बोर्डिङ स्कुलमै काम गर्नुभयो होइन। शिक्षामै बढी चाहिँ लाग्यो हामी।
त्यसले सजिलो पनि भयो होला है, दुवैजना दुवैजना एउटैमा हुँदाखेरि एउटालाई केही काम पर्दा अर्को ढुक्क जिम्मेवारी सम्हालिदिने हुने भयो।
एकदम एकदम
त्यो चाहिँ एकदम सब प्लस पोइन्ट पनि हुने होला।
दुइटै अब काम गर्दाखेरि त अब अहिले पनि अब अकाडेमीको पक्ष टोटल म्याडमले हेर्नुहुन्छ, अब म कतै जानु पऱ्यो भने मलाई अब म्याडम स्कुलमा भइसकेपछि मेरो स्कुलमा के हो भन्ने चिन्ता चाहिँ हुँदैन, त्यो ढुक्क हुन्छ।
यहाँले कसरी हेर्नुहुन्छ नि यो 19 वर्षलाई पछाडि फर्केर हेर्दा?
म पनि त्यही हो म्याम, अब जे होस् एक्लै हिँड्न भन्दा अब सँगै हिँड्दाखेरि सजिलो हुँदो रहेछ। अब दुःख सुख भन्ने कुराहरू त यस्तै हो, अब जीवनमा कहिले दुःख आउँछ कहिले सुख आउँछ, दुःख सुखमा सँगसँगै हिँड्न सक्यो भने रमाइलै हुँदो रहेछ
लाग्छ। जस्तो आर्थिक सामाजिक सबै पक्षहरूलाई हेर्दाखेरि 19 वर्षमा केही भिन्नता आयो, केही फरक आयो तपाईँहरूको जीवनमा?
अब पहिलेको भन्दा त केही फरक आयो म्याडम। अब समाजमा पहिला अब एक्लै हुँदाखेरि खासै समाजमा घुलबिल भइएन भन्दा पनि भयो, अब बुवा आमाकै काखमा हुर्कियो, अब बुवा आमाले जे भन्नुभयो त्यही मानियो र अब विवाह गरिसकेपछि चाहिँ अब स्कुल भनेकै अब समाजमा स्थापित भएको कुरा भयो, अनि समाजमा स्थापना हुँदा अब अभिभावकहरूसँग घुलमिल हुँदा विद्यार्थीहरूसँग घुलमिल हुँदा समाजतिर त आकर्षित भइयो नै, अनि आर्थिक पनि अब पहिलेको भन्दा सजिलोसँग अगाडि चाहिँ बढ्न सजिलो भयो,
सामाजिक व्यक्ति पनि बनाउने भयो होइन विद्यालयले, धेरैजनासँग सम्पर्क सम्बन्ध बढ्ने भयो भएर त्यो पनि एउटा राम्रो पाठ पनि हुने भयो होइन। कति वर्षपछि आमा बन्नुभयो नि विवाहको?
3 वर्षपछि।
कस्तो महसुस हुँदो रहेछ
आमा हुन? अब जो खुसी नै लाग्छ लाग्दो रहेछ, आमा भइसकेपछि अब अन्तभन्दा बढी केन्द्रित चाहिँ बच्चा बच्चीमा भइँदो रहेछ र अन्य बच्चाहरूलाई पनि अब मेरो बच्चा जस्तै त होला भनेर अरू बच्चालाई पनि केयर हुँदो रहेछ, यही पाएँ मैले।
एउटा आमा भइसकेपछि मात्र अर्को बच्चाको पनि त्यो
महसुस चाहिँ बढी हुँदो रहेछ। अब पहिला केही अब टिचरको रूपमा मात्रै गरे पनि अब आमा भइसकेपछि चाहिँ मलाई जस्तो फिल हुन्छ त्यस्तै अरूलाई पनि हुन्छ होला भन्ने चाहिँ लाग्दो रहेछ।
यहाँलाई कस्तो महसुस भयो एउटा बुवा भइसकेपछि? सामाजिक रूपमा त बुवालाई अझ बढी जिम्मेवार बनाउने चलन छ होइन।
अब विवाह गरिसकेपछि त अब अलिकता भनौँ न, पहिले एक्लै भन्दा सिङ्गल भन्दा डबल भन्दा त एउटा जिम्मेवारी बढ्यो नै, र त्यसपछि फेरि बच्चा बच्ची भइसकेपछि त एउटा ठुलो आफू एउटा परिपक्व भएको अनुभूति होइन, अब ममा केही जिम्मा आयो भन्ने पनि महसुस हुँदो रहेछ। अब पहिले विवाह नगर्नुभन्दा एउटा किसिमको थियो भने विवाह गरिसकेपछि एउटा जिम्मा थपियो, र त्यसपछि बच्चा बच्ची थपिसकेपछि त ठुलो जिम्मा नै हुँदो रहेछ। जस्तै अब हामीले कतिपय ठाउँमा भन्छौँ नि बुवा आमाले केही गर्न सक्नु भएन, मेरो बुवाले गरिदिएको भए म अझैभन्दा अलिक केही प्रगति गर्न सक्थेँ कि भन्ने जुन कुरा गर्छौँ त्यो त मेरो बच्चाले पनि गर्छ, त्यो भएर बच्चाका लागि सन्ततिका लागि पनि केही गर्नुपर्छ भन्ने भावना चाहिँ उत्पत्त हुँदो रहेछ। अब जति चाहिँ छ नि त्यो सन्तान जन्मिसकेपछि अब अलि चाहिँ त्यो जिम्मा भनेको चाहिँ मेरो केही ठुलो छ, अब मैले केही गरिदिनु पर्छ भन्ने कुरा किसिमको चाहिँ आउँदो रहेछ।
मेरो लागि हो भन्ने भन्दा पनि मेरो बच्चाको लागि हो अब मैले गरेको भन्ने हुने भयो, त्यही हिसाबले हेर्ने भयो भने त बुवा आमा भइसकेपछि आफ्नो एउटा एक किसिमको जिन्दगी त सकिया जस्तो हुने हुन्छ कि हुँदैन?
त्यस्तो हुँदैन, त्यस्तो हुँदैन, किनभने अब प्रत्येक बच्चाहरूको पछाडि हामी आमा बुवा हुन्छौँ होइन, र आमा बुवाको जिम्मेवारी भनेको तिनी भोलि सन्ततिहरूलाई पढाइ लेखाइदेखि लिएर समाजमा स्थापित गर्ने दायित्व भनेको हाम्रो हो, र त्यसैले त्यो जिम्मालाई ठुलो जिम्मा भनौँ न त्यो सबैले लिन्छ होला, हामीले मात्र नभइकन बच्चा बच्ची जन्मिसकेपछि एउटा साथी पनि भयो, आमाको लागि एउटा बच्चा साथी भयो भने बुवाको लागि एउटा जिम्मेवारी थपिएको पनि अनुभूत हुँदो रहेछ, र समाजमा चाहिँ अब मेरो छोरा भोलि के गर्ने कस्तो गर्ने पढाउन सकेला कि सकिँदैन भनेर एउटा सोच्न पर्ने पनि हुँदो रहेछ होइन। र त्यो भएकोले यो एउटा जिम्मा चाहिँ यो जिम्मेवारी भनेको एउटा ठुलो अभिभावकत्व पनि बुवाकै हुँदो रहेछ, भोलि बिहान बच्चा केही भइहाल्यो भने नि हुन त अब यो मात्र के अरे पितृ सत्तात्मकमा त्यो कुरा त उठ्ला, आमाको पनि त्यति रोल त हुन्छ, तर चाहिँ बुवा आमाबाट भन्दा पनि बुवाबाट अलिक टाढा रह्यो भने अब बुवा चाहिँ घर भएन भने बच्चाले अलिकति अट्याक गर्ने पनि देखिन्छ, त्यति त्यति सबै ठाउँ त नदेखेला र कतिपय हुँदो रहेछ, त्यो
जिम्मेवारी अभिभावकको महत्त्व चाहिँ बुवाबाट हुने भएन
एकदम चाहिँ हुँदो रहेछ।
अरू क्षेत्रमा पनि हुनुहुन्छ होइन, जस्तो यसैको पनि अब केन्द्रीय सदस्य हुनुहुन्छ सर, त्यो भएपछि विद्यालयको जिम्मा त सबै तपाईँलाई छ अनि अब घरमा बच्चा बच्चीहरूको पनि जिम्मेवारी हुने भयो, कहिलेकाहीँ समय चाहिँ मिलाउन गाह्रो हुन्न, एउटै क्षेत्र एउटै पेसा
त्यो आफूमा भर पर्ने रहेछ म्याम। अब समय पहिले सुरुमा त अब सुरुमा म पनि भर्खरै अब भर्खरैको थिएँ, त्यति थाहा पाउँथिनँ अनि उहाँले सिकाउँदै जानुहुन्थ्यो म सिक्दै जान्थेँ, पछि चाहिँ सजिलै भयो म्याडम, सजिलै भयो, त्यो आफूमा भर पर्ने कुरा रहेछ व्यवस्थापन गर्ने चाहिँ।
कहिलेकाहीँ रिस उठ्छ कि उठ्दैन, हो समय चाहिँ दिन सक्नु भएन मलाई धेरै,
सुरुदेखि नै उहाँ अब सामाजिक मान्छे जस्तै हुनुभयो त्यसैले खासै रिस चाहिँ उठ्दैन, यस्तै हो भन्ने लाग्छ।
व्यस्तता छ है अलि, विद्यालयको जिम्मेवारी त छँदैछ, त्यसपछि अर्को अब संस्थागत पदको जिम्मेवारी पनि हुने भयो,
व्यस्त यस्तो रहेछ, समय टाइम म्यानेजमेन्टलाई गऱ्यो भने अब त्यति व्यस्त देखिँदैन, मैले अरूभन्दा पनि सामाजिक भन्दा पनि स्कुलमा बढी व्यस्त जस्तो देखिन्छ, किनभने कहिलेकाहीँ आफ्नो एब्सेन्टीमा केही बच्चा केही हुन्छ कि भन्ने जहिले पनि जहाँ जाँदाखेरि पनि स्कुलको बढी हुने, र यो समय व्यवस्थापन गर्ने सकियो भने सबै चिजलाई चाहिँ ड्राइभ गर्न सकिँदो रहेछ, त्यस्तो चाहिँ समयका कारणले अन्त व्यस्त भएर मेरो स्कुल अलिक कम भएको अथवा स्कुलमा व्यस्त भएर मैले सामाजिक काममा अलिक कम टाइम दिएको भन्ने चाहिँ अनुभूति छैन।
पहिलो प्राथमिकता चाहिँ अहिले विद्यालयलाई दिनुहुन्छ,
विद्यालयमै हुन्छ
जस्तो, अहिले त अब विद्यालयहरूको निजी विद्यालयहरूको असाध्यै धेरै प्रतिस्पर्धा छ बाहिर होइन, छुसिक्क एउटा केही समस्या देखिने बित्तिकै त्यसले ठुलो रूप लिन्छ, अन्त बच्चाहरूलाई हेरदेख गर्ने कुरा चोटपटकै कुरा होइन, कहिलेकाहीँ केही भयो भने भन्ने, त्यो भएर पनि अलिक सचेत चाहिँ हुनुपर्छ होला होइन सञ्चालकको हिसाबले, कतिको मान्नुहुन्छ यसलाई?
अब यो शिक्षा सबभन्दा संवेदनशील क्षेत्र भनेको विद्यालय हो होइन, अब विद्यालयमा के छ भने अभिभावकले आफ्ना बच्चा बच्ची पठाइदिएपछि बिहान 10-4 बजे ढुक्कको अवस्था हुन्छ, अब त्यो ढुक्कको अवस्था किनभने गेटभित्र लिइदिएपछि त बच्चा बच्ची जसरी आएको थियो त्यसरी विद्यालयबाट घर पनि हामीले ढुक्कका साथ पठाउन सक्नुपर्ने हुन्छ, र यो सानो बच्चालाई अब सानो एउटा हाम्रो लापरवाही एउटा व्यवस्थापकीय हिसाबले अथवा शिक्षकका हामी कर्मचारीको लापरवाहीले भोलि केही बच्चा भयो भने त्योभन्दा ठुलो विडम्बना र इतिहासमै नबिर्सिने चिज पनि हुन्छ, र हामीले राम्रो गर्न सक्यो विद्यालयमा बच्चाले राम्रो गरिदियो भने भोलि जिन्दगीभरि विद्यार्थीको चाहिँ भित्र मुटुभित्र भन्ने उसको मनभित्र मेरो गुरु मेरो सर भन्ने हुन्छ, र कहिलेकाहीँ नचाहँदै नसोचेकै घटना पनि घट्न सक्छ, त्यो घटनाका लागि पनि हामीले के गर्नुपर्छ भने एउटा इङ्ग्लिसमा भन्छ नि प्रिभेन्सन इज बेटर देन क्योर, हामीले रोग लाग्नुभन्दा पनि रोकथाम गर्नु जरुरी छ भोलि घटना भइसक्यो भन्ने छ, र त्यसको लागि चाहिँ अत्यन्तै संवेदन क्षेत्र हो, र यो संवेदन क्षेत्रमा हामी मात्र नभइकन जो क्षेत्रमा लागेका छन् त्यो सबै संवेदनशील हुनुहुन्छ होला जस्तो मलाई लाग्छ,
अभिभावकहरू पनि त्यत्तिकै सचेत हुनु पर्यो होइन सबैजना। हस् कार्यक्रम अब हामी गीत सुन्छौँ, यहाँको रोजाइमा छ कुनै यस्तो गीत राम्रो लाग्छ भन्ने?
त्यस्तो ठ्याक्कै छैन म्याडम,
जुन भए नि हुन्छ
त्यो हुन्छ, तर मलाई एउटा के अरे रामकृष्ण ढकाल छ नि उकाली लागेको के मृग भन्ने छ नि
हरिणको चाल,
हरिणको चाल भने त्यो मलाई कहिलेकाहीँ सुन्ने गर्छु कि, त्यो कहिलेकाहीँ धेरै भयो भने त्यही गीतहरू त धेरै सुन्दिनँ, तर पनि गीत सुन्नु पऱ्यो भने अलिकति सेन्टिमेन्टल त्यस्ता गीत सुन्छु,
त्यो मध्येको त्यो गीत मनपर्छ,
मलाई मनपर्छ।
हस् यहाँको रोजाइमा हामी कार्यक्रममा गीत सुन्छौँ, कार्यक्रममा अब हामी आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत सुन्छौँ, साथमा हामी छोटो विश्राम पनि लिनेछौँ, विश्रामपछि आजका हाम्रा अतिथि नयन सिंह खत्री र उहाँका धर्मपत्नी हिरा छेत्रीसँगको भलाको सारित छँदैछ, कार्यक्रमको साथमै रहनुहोला।
सुन्जेल सम्मा पनि मरे कै हाल हो छलगर्यो मायाले, छलगर्यो मायाले, छ
छल गर्यो मायाले, छल गर्यो मायाले। ईश्वरकै बरपाको मुहारै राम्रो शिरीष जस्तो जुन तारा हार खाको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बरपाको माया तरै छ धारिलो छुरा रेटी नै पर्यो नि रेटी नै पर्यो नि बासै उठाउने कसको यो खेल भो जीवनमा धेरै 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 नै झेल भो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले शिखरको बाटोमा आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा सबैको देख्छु हाँसी र खुसी शिखरको बाटोमा आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा दुई चारै दिनको त्यो मृग तृष्णा के देख्नु पर्यो नि के देख्नु पर्यो नि झिरैमा उनेको माछी झैँ हाल भो जिन्दगी देखि अब खुसी नै पार भो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले ओराली लागेको हरिणको चाल भो बाँचुन्जेलसम्म पनि मरेकै हार भो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले
सबैको मन सुने
रेडियो भेरी एफएम
विश्रामपछि स्वागत छ कार्यक्रम हाम्रो जोडीमा प्राविधिक साथी टङ्कको साथमा म दिपाको तर्फबाट कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्सपछि करिब 6 बजेसम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाएका क्रममा आएका उतार चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र साथमा रमाइला गीत सङ्गीत पनि सुनाउँछौँ अब फेरि कार्यक्रमलाई अगाडि बढाउँ आजका हाम्रा अतिथि नयन सिंह खत्री र उहाँका धर्मपत्नी हिरा छेत्रीसँगको यो भलाको सारीबाट यहाँ यहाँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रममा। यो बुढाबुढीमा ठाक्क ठुक्क पर्छ भन्छन् नि, कहिले काहीँ हुन्छ त्यस्तो
ठाक्का ठोक्की अब हुँदैन भन्दै मिल्दैन होइन, त त्यस्तो ठाक्का ठोक्की भएर बोली बार्ने होइन नबोल्ने हुँदैन। अब कहिलेकाहीँ अब सामान्य एउटै भनौँ न एउटा ठाउँमा राखेको भाँडा पड्कि भाँडा ठोकिन्छ भने जस्तै पारिवारिकमा हुन्छ नै, र हाम्रो परिवारमा अहिलेसम्म त्यसरी चाहिँ ठोका ठोक भएर पाडा भार भएर नबोल्ने हुन्छ नि, त्यो नबोल्ने चाहिँ भएको छैन।
रिस चाहिँ कसलाई उठ्छ नि बढी?
रिस त अब मलाई पनि उठ्छ, उहाँलाई पनि उठ्छ,
सामान्यतया रिस नभएको त मान्छे नै हुँदैन होइन।
रिस त उठ्छ म्याम अब, तर रिस कन्ट्रोल गर्न पनि सकिन्छ फेरि, अब नजिकै नबसेपछि त कन्ट्रोल
मिलाउनु परिहाल्यो होइन। कहिले काहीँ बुढाबुढी घुम्न जानुहुन्छ, त्यस्तो मौका मिल्छ, फुर्सद हुन्छ भन्नु पऱ्यो हजुर?
कहिले काहीँ भनौँ, अब धेरै टाढा लङ टुर त छैन, अब यहीँ भ्यालीतिरै भन्ने हुन्छ पारिवारिकसँग त्यसरी घुम्ने हुन्छ।
टाढा चाहिँ फुर्सद
चाहिँ त्यस्तो छैन, टाढा
अब नयाँ जोडीहरू भर्खर विवाह गर्ने बित्तिकै घुम्छन् अहिले होइन,
त्यो हुन्छ त्यस्तो भएन, आफूले त्यो अनुभूति नयाँ जोडी भएको अनुभूति पनि गर्न पाइएन त्यति बेला, किनभने त्यो जमाना स्ट्रगल
माहौलै थिएन।
अर्को कुरो फेरि आफू एकदम चाहिँ स्ट्रगलबाट बढी मिनेट गरेर निस्केको मान्छे पनि भयो,
कसरी गर्ने कसरी बचाउने भन्ने,
कसरी गर्ने कसरी बचाउने अरे कसरी स्थापित गर्ने भन्ने थियो। अब अहिले चाहिँ घुम्ने मन थियो, अब त जिम्मेवारी बढी भयो, अब अहिले चाहिँ हुँदो रहेछ भनौँ न, त्यो कहिले टाढा घुम्ने छैन, अब आफै त बाहिर गइन्छ, पारिवारिक रूपमा चाहिँ अब सुर्खेतका राम्रो बच्चा बच्चीहरूसँगै घुम्ने काम चाहिँ कहिले काहीँ गर्छौँ हामी बिदामा शनिबारतिर।
घुमाइले पनि कहिले काहीँ अलिकति दुईजना बिचको रमाइलोपन चाहिँ हुन्छ होइन?
हुन्छ म्याम,
तर अब कहिले काहीँ फुर्सद भए हुन्छ, घरको काम पनि हुन्छ, घुम्ने फुर्सद
फुर्सद भनेको त म्याम शनिबार मात्रै हो,
त्यो
शनिबार पनि अझै विद्यालयमा गएर यो गर्ने त्यो गर्ने योजना भइरहेको हुन्छ,
कतिपय टुटे फुटेका सामानहरू बनाउनु पऱ्यो बन्द भएको बेला भन्ने पनि हुने हो, अलिक जिम्मेवार पूर्ण काम हो है यो विद्यालय सञ्चालन गर्ने।
विद्यालय एकदम विद्यालय भनेको त जस्तो पायो त्यसले गर्न सक्दैन, त्यो जिम्मे झन् यो साँच्चीकै भन्ने भने सबभन्दा बढी च्यालेन्जिङ र सबभन्दा एउटा चाहिँ जिम्मा लिने भने क्षेत्र विद्यालयबाट,
जस्तो अब कल कारखाना चलाउने कुरा भन्दा पनि अझ धेरै जोखिमपूर्ण कुरा भयो कि, अब बच्चाहरूलाई पढाउने एउटा सभ्य राम्रो बनाउने कुरा छ, कुनै दिन चिफ्लियो बिग्रियो भने पनि फेरि आफूमाथि जिम्मा आउँछ,
त्यसैले विद्यालयमा त अब हामीले भन्यौँ नि विद्यालय भनेको त बच्चाको भविष्यको ग्यारेन्टी भविष्य दिने कुरा छ नि, बनाउने कुरा छ, अभिभावकहरूले पनि आफ्नो बच्चालाई खाई नखाई शिक्षा दिन खोजिराखेको अवस्था छ होइन, अब यसलाई त जिम्मेवारी त हामीले रात दिन त्यो विद्यालयकै भविष्य लाग्नुपर्छ, अब अरू त टाइम बचेको टाइमलाई त हामीले सर्वे गर्ने कुरा त सकिन्छ
होइन। सरलाई खानामा के मिठो लाग्छ नि?
सरलाई खानामा ठ्याक्कै यो भन्ने छैन म्याडम, जे बनाएर दिए पनि खानुहुन्छ
जस्तो भए पनि
हजुर,
त्यो मध्येको यो चिज मनपर्छ भन्ने त्यस्तो केही,
त्यो मध्येको त्यस्तो केही छैन म्याडम, सबै खानुहुन्छ
सामान्य सबै,
यो बनाइदिए हुन्थ्यो भन्ने कहिल्यै हुँदैन, सबै मिठो मानेर खानुहुन्छ, त्यही खुसी लाग्छ जे
भएको चाहिँ। रुचि के छ?
मेरो रुचि खानामा कहिले पनि भएन, किनभने मैले खानामा मेरो आमाले पनि सबभन्दा बढी खाना बनाउने मलाई सम्झिनुहुन्छ, किनभने खाना जस्तो भए पनि यो भोक रहेछ होइन, भोक लागेपछि अब मिठो मिठो खाने किसिमले पनि म हुर्किन पाइनँ त्यति बेला, घरको जेठो भाइमध्ये जेठो भएँ,
जिम्मेवारी पनि
आएर पढाइमा म पहिल्यैदेखि अलि पढाइमा मिहिनेत गर्ने घरको काम पनि गर्नुपर्ने होइन, त्यति बेला भैँसीलाई अब तपाईँको माथि दैलेखमा भैँसीलाई घाँस काट्ने पानी ल्याउने सामान्य काम गरेर स्कुल जानुपर्ने, खानामा मलाई अहिले यो ठ्याक्कै भयो भन्ने चाहिँ कुनै पनि छैन मेरो रुचिमा, आफूलाई खाना जस्तो दियो जहाँ जे कहिलेकाहीँ कसैको चाहिँ नुन लागेको छ बढी छ भने नुन लाग्यो भन्दिनँ मैले होइन, कसैको नुनै नलागेको छ भने नुन लागेको छैन है भन्दिनँ, चर्को छ भन्ने हुँदैन,
जसले जस्तो दियो
अहिले जहाँ पनि घरमा पनि ससुराली पनि घरमा पनि सबै खुसी मेरो खाना खान्छ भन्ने हुन्छ, र फेरि खाना खाने बेला मलाई पहिलोचोटि जति हाल्यो त्यति खाने हो, थप्ने आउँदैन
सजिलो एकदम, पहिले बुझेर हाल्नु
घरमा बुझेर हालिदियो भने अब घरमा त थाहा छ यदि खान्छ त, कहीँ पाहुना गयो भने उहाँले जति राख्नुहुन्छ फेरि सेकेन्ड टाइम थप्ने काम हुँदैन, त्यो भएर खानामा मेरो त्यस्तो रुचि
अझै थाहा पाउनु पऱ्यो सबैले सुन्नेहरूले, कहिले काहीँ बोलाउनु पऱ्यो भने थाहा पाइरहनु पर्ने भयो बोलाउनेहरूले पनि होइन। म्याडमको चाहिँ के छ रुचि?
म्याडमको पनि खानामा त त्यस्तो देखिएन अहिलेसम्म, अब किनभने म्याडमले आफै खाना बनाउने हुन्छ, अब बजारतिर निस्कियो भने कहिले काहीँ मेडमले मोमो खाउन भन्नुहुन्छ नि, भन्नाले त्यो रुचिको खाना त भएन कि नास्ताको रूपमा
फरक कुरा।
तर खाना चाहिँ हाम्रो खाना थालेको करिब करिब अब सँगै 55 विवाह भइसकेपछि हामीले खाना लगभग साथै खाने खाँदै आइयो, र त्यति बेला रुचि ठ्याक्कै यो छ भन्ने देखिया छैन अहिलेसम्म घरमा कि।
बाहिरबाट किनेर लैजाने त्यस्तो हुन्न,
बाहिरबाट किनेर लाने भयो भने पनि मैले कहिलेकाहीँ मोमोहरू खानाहरू त कुनै प्याकिङमा लिँदिनँ मैले, मोमोहरू बाहिरबाट मोमो चाउमिनहरूसम्म प्याकिङ गरिदिन्छु,
तरकारीहरूमा अरू त्यस्तो जस्तो माछा मासु
बजारमा मासुहरू उहाँलाई बरु मासु चाहिँ ल्याउनु पऱ्यो खाने भन्ने हुन्छ इन्ट्रेस्ट है। अब मासु हाम्रो उहाँलाई लिइन्छ र मासुमा पनि जे जस्तो जुन मासु भए पनि खसीको कुखुराको भन्ने हुँदैन कि,
जे भए पनि
भयो सजिलो, शान्त स्वभाव हुनुहुन्छ,
कहिलेकाहीँ बनाएर खुवाउनुहुन्छ सरले।
सरले त्यति खाना बनाउन इन्ट्रेस्ट गर्नुहुन्न म्याडम, र सुरु सुरुमा भर्खरै विवाह हुँदा बित्तिकै चाहिँ मलाई अलि सन्चो नहुँदा चाहिँ चाउचाउसम्म पकाएर खुवाउनु भएको छ,
नत्र अरू बेला चाहिँ भान्सामा पस्नुहुन्छ सधैँ थाहा छैन त्यसरी मैले बनाएको खानाको, कहिल्यै पालो फेर्न पाइन्न किन कहिले त्यस्तो रुचि
त्यस्तो पहिल्यैदेखि त्यस्तै भयो खाना बनाउनेतिर।
अब दिदी भान्सामा छिर्नै मन लाग्छ,
समस्या पनि भएन खाना बनाउने कुरा
हजुर।
अब पढ्ने बेला पनि हामीले के गर्यौँ भने खाना खाने बेला क्यान्टिनमै खान थाल्यो र होस्टेलमै खान थाल्यो, अनि अब बढी बनाउने भन्ने कुरा मलाई अब चियासम्म बनाउँछु होइन, कहिले चिया र चाउमिन कहिले चाउचाउ मासुसम्म कहिले काहीँ भुट्ने काम चाहिँ हुन्छ नि, म्याडमले भुटेको काम चाहिँ हुन्छ, न कि मैले चाहिँ खाना बनाएँ भनेर बनाएको छैन
त्यसो भए छैन त्यस्तो कहिले पनि। मेरो श्रीमतीको यो पक्ष चाहिँ अत्यन्तै राम्रो भनेर केलाई देख्नुहुन्छ, अन्त सबै राम्रो त्यही त जिन्दगी जीवन साथी भयो होइन।
म्याडमको अब सहनशीलता छ म्याडमको होइन, अहिलेसम्म मैले देखेको अब सहन सक्ने एउटा क्षमता छ, कतिपय कुराहरू चाहिँ ठ्याक्कै सहेर नसुने जस्तो गरिदियो भने पनि त्यसले राम्रो पार्दो रहेछ, सहन सक्ने छ, अरू त अब सबै उहाँकोमा सबै ठिकै छ भन्नुपर्छ, तर त्यो भएका चिजहरूमध्ये सहन सक्ने
क्षमता
चाहिँ उहाँसँग बढी छ।
यो चाहिँ नगर्दै भए हुन्थ्यो भन्ने लाग्छ कहिलेकाहीँ कि,
कहिलेकाहीँ बोल्ने बेला हुन्छ नि अब कुटनीतिकमा डिप्लोमेटिक हुन्छ होइन, अब उहाँ एकाडेमिक चिप भयो, कहिलेकाहीँ एकदम सिधा बोलिदिनुहुन्छ कि त्यति बेला अलि धेरै अलि त्यो तिमीले अलि
मिलाउनुपर्छ
किनभने मान्छे त हामी त एकाडेमिक अलिक डिप्लोमेटिक पनि हुनुपर्छ, अब कतिपय मान्छेसँग सही कुरा गर्दाखेरि पनि नगरे जस्तो मान्ने हुन्छ समाजमा होइन, हामी सिधै कुरा गरिदिँदाखेरि त्यसले ब्याड चाहिँ र उहाँले अलिकति कुरा त मैले बनाएर बोल्न जान्दिनँ भन्ने कुरोमा ठोकाएर तिमीले जस्तो नबन्ने हुन्थेन भन्ने हुन्छ नि, त्यो कुरा मात्र उहाँलाई लाग्छ, नत्र त्यस्तो खासै छैन अरू
सबै राम्रो चाहिँ एकदम राम्रो पक्ष
एकदम राम्रो पक्ष भनेको उहाँले जस्तो सुकै रिसाएर आएकोलाई पनि कन्भिन्स गर्न सक्नुहुन्छ, उहाँको कन्भिन्स गर्ने पावर चाहिँ छ, मलाई त्यो मनपर्छ।
त्यो त पेसाले पनि होला पेसा पनि जोडिएर आएर होला होइन हजुर, त्यो चाहिँ राम्रो, कहिले काहीँ यो नगर्दै भए हुन्थ्यो भन्ने लाग्छ त्यस्तो केही,
त्यस्तो खासै केही छैन म्याडम,
सबै राम्रो छ। अब अहिले पछिल्लो समय नयाँ जोडीहरू अथवा अरू पनि विवाह भएको दिन त्यसपछि जन्मदिन मनाउने होइन एकअर्कालाई उपहार आदान प्रदान गर्ने चलन पनि देखिन्छ होइन, अझ विशेष भनौँ फेसबुकले अझ थाहा हुन्छ बढी होइन, यहाँहरूले कहिलेकाहीँ त्यस्तो एकअर्कालाई सम्झिने त्यसरी मनाउने फुर्सद हुन् र मिलाउने त्यस्तो गर्नुहुन्छ?
त्यो एनिभर्सरी डेहरू ह्याप्पी बर्थडेहरू त ठ्याक्कै मनाउने त हुँदैन,
सम्झिने
र केक गिफ्ट किनेर लिइदिने हुन्छ, जस्तै अब आज किनिदिएको छु भन्ने हुन्न कि, मैले अब आज ह्याप्पी बर्थडे हो भने एनिभर्सरी डे हो भने म्याडमलाई
लुकाएर भोलिपल्ट
लिने उनले पनि किनेर लिएको हुन्छ आफै साथै गएर हुँदैन कि, त्यो चाहिँ सेलिब्रेसन नगरिकन अब यो किन्छु त्यो किन्छु हुन थाहा हुँदैन, अनि त्यस्तो चाहिँ हुन्छ
बिहान एकैचोटि गिफ्ट दिने बेला
चाहिँ ह्याप्पी बर्थडे भन्ने अब ह्याप्पी एनिभर्सरी डे भन्ने हुन्छ, अनि बेलुका चाहिँ गिफ्ट दिने हुन्छ त्यसरी
छ, सरले ल्याइदिनु भएको एकदम रमाइलो गिफ्ट किने कुनै सम्झना
छ, एउटामा चाहिँ टप दिनुभएको थियो, अब सामान्य अरू त लुगाहरू नै हो
सधैँ होइन हजुरले पनि,
मैले त त्यस्तो एकदम सम्झिनै लायक केही दिएको छैन, लुगा नै हो
फेरि पुरुषहरूको लागि अरू सम्झिने चिज त हुन्न नि त होइन, अब दिन चाहिँ सम्झिने कुरा पनि ठुलो होला होइन, याद राखिरहने र त्यो सम्झियो भने पनि ठुलो
हजुर, बिहान उठेर चाहिँ जेस थाहा हुन्छ विस गर्ने काम चाहिँ हुन्छ,
पहिलेदेखि थाहा हुन्छ जन्मदिन त थाहा हुने भएन, एनिभर्सरी त दुवैजनामा
दुवैजनामा थाहा हुने भयो, जन्मदिन पनि थाहा छ ल अब
लगभग
हजुर लगभग
अब यहाँहरूको जीवनमा नि कुनै अविस्मरणीय क्षण छ जसलाई यहाँहरू सम्झिनुहुन्छ?
अविस्मरणीय क्षण भन्नाले अब खासै त्यस्तो त अब कति छन् छैन होइन, अविस्मरणीय त जिन्दगी स्ट्रगल गर्दा धेरै भए
हजुर,
अब त्यसमा पनि अब आफैलाई पनि आफ्नै घटना पनि घट्छ होइन, कहिले घट्यो त्यो पनि एउटा जिन्दगी अविस्मरणीय बन्यो। अब त्यस्तो नबिर्सिने अविस्मरणीय क्षण भनेको मलाई आफ्नै घरमा पढ्ने बेला मैले आफ्नो लागि जिन्दगीको हामी भइसकेपछि त भन्दा पनि आफ्नो
पहिलामा
अङ्कलसँगको एउटा चाहिँ राम्रो सम्झना मलाई छ कि त्यति बेला सायद म पढाइमा वान क्लासदेखि म त फाइनल एक्जामसँग फर्स्ट हुँदै आएँ होइन, त्यति बेला म अङ्कलको छोरासँग बसेर पढ्थेँ कि छोरा घरमा जाने, अनि पहिलो टर्मिनलको एक्जामिनेसनमा मेरो चाहिँ त्यति राम्रो थिएन, म चाहिँ केही सिक्ने भनेर अङ्कलको घरमा जाने, अनि अङ्कलको घरमा गएपछि अन्टीले त चाहिँ मेरो घरमा नआइजा तैँले गर्दा मेरो छोरा बिग्रिन्छ
पढाइ बिग्रिन्छ
त मेरो घरमा किन आउने। म अलि पहिले त चलाक अलिक चञ्चल पनि थिएँ कि पढ्ने बेला, अब क्लासको सबैले पनि माया मान्ने, फेरि तिनवटा दिदीपछि म एक भाइ भएँ, अनि त्यो भाइमा पनि सबैले अब के मेरो भाइ भनेर माया गर्ने, पछि त हामीसँग फेरि त मेरो भाइहरू त पाँचवटा भयौँ, त्यो चाहिँ स्मरण त्यति भन्दैदेखि जब अन्टीले भन्नु त्यो घरमा म पहिले टेकिनँ, अनि क्लासमा मेरो त्यो फर्स्ट पोजिसन चाहिँ एकबाट नै आयो कि त्यहाँबाट, अनि पछि मलाई त्यो अहिले मलाई के लाग्छ भने यदि मेरो अन्टीले त्यस्तो नभन्दै भए साँच्चै मेरो लागि त पोजिटिभ नै रहेछ नि त, मलाई त्यति बेला इख लाग्यो होइन, त्यसले मलाई पोजिटिभ युगोमा लिएँ र साँच्चै यदि मेरो अन्टीले त्यो नभनिदिएको भए सायद आज जहाँ जहाँ छु म अनि त्यो ठाउँमा हुन्थिनँ भने। जब म एसएलसीमा दैलेखबाट जिल्ला फर्स्ट पनि भएँ त्यति बेला सबभन्दा पहिले गिफ्ट चाहिँ किनेर मैले अन्टीले दिएको कि, त्यति बेलासम्म मैले चाहिँ लगभग एसएलसीसम्म मैले उहाँसँग राम्रो बोल्दैन थिएँ होइन, जब त्यो अनि तैँले किन ल्याएस् त आज नबोल्दाखेरि अन्टीलाई ढोगरेँ होइन, ढोगरेँ नाम हेरेँ अनि जिल्ला फर्स्टमा देखियो अनि त्यसमा सबैले बनाएँ, त्यति पञ्चायत जस्तै थियो नि
जिविसा
पञ्चायत सरकार, अनि त्यहाँ चाहिँ खसी काट्ने भयो अनि मैले अन्टीलाई यो त्यो के अरे साडी र एउटा गुन्यु किन दिएँ अनि उहाँ चाहिँ आँखाबाट निकाल्नु किन मलाई दिस् त भने, तपाईँले त्यो दिन मलाई थाहा छ तपाईँ त्यो नभनिदिएको भए आज सायद म हुन्थिनँ अन्टी भने, अनि पछि रुनुभयो कि, त्यो चाहिँ जिन्दगीभरि अहिले अन्टी पनि हुनुहुन्न र म सम्झिन्छु र मेरो चाहिँ यो परिवर्तन मलाई जुन जुन यहाँसम्म ल्याउनु भयो मेरो अन्टी नै हो भनेर मैले चाहिँ सम्झिने गर्छु।
त्यो चाहिँ एउटा सेन्ट छ यहाँको कुनै छ त्यस्तो
त्यस्तो खासै केही छैन म्याडम,
सबै सामान्य जीवन सामान्य कुराहरू हुनु नि। अब हामी कार्यक्रमको अन्तिमतिर छौँ, यो अहिले नयाँ जोडीहरू छन् नि जसले भर्खर विवाह गरिरहेछन् होइन, उनीहरूले यो वैवाहिक सम्बन्धलाई राम्रो बनाउन के कुरामा चाहिँ विचार पुर्यायो भने चाहिँ सफल हुन सकिन्छ जीवनमा, यहाँहरूको अनुभवले उहाँहरूलाई के सल्लाह दिन्छ?
एउटा चाहिँ विवाह म्याच्योर भनौँ न परिपक्व भएर गर्नुपर्छ होइन, अहिले बाल विवाह बढी प्रचलन छ नि, यसले पनि बच्चा रूप परिपक्व भइसकेका हुँदैनन्, अब परिपक्व भएर गर्ने र त्यसपछि परिपक्व भइसकेपछि पनि अब आफूले यो रहरले गर्ने होइन विवाह भनौँ न, रहरले कसैले लगाइदिएर चाहिँ विवाह गर्ने होइन होइन, आफ्नो जिन्दगीको बारे सोच्ने। अब अहिले त मलाई के लाग्छ भने बच्चा बच्चीहरू धेरै विवाह गर्ने बच्चा बच्ची र गरिसकेपछि पनि कसैको डिभोर्स हुने सम्बन्ध विच्छेद भइराख्ने छ नि, त्यस्तो नहुनका लागि अहिलेका बच्चा बच्चीहरू परिपक्व हुने र आफ्नो एउटा भविष्य निर्माण के आफ्नो पढाइ लेखाइ कम्प्लिट गर्यो भने कम्तीमा त्यसपछि गरेको विवाह त लङ लास्टिङ हुन्छ होला जस्तो लाग्छ मलाई। अब अरूका कुरा सुन्ने केटी कतिपय केटीको पनि तपाईँको नदेखेको केटा पनि नदेखेको होइन, अहिलेको जिन्दगी भनेर त विवाह गर्न गाह्रो छैन, अब फेसबुकको माध्यमबाट विवाह गरेका छन् होइन, च्याटिङबाट गरेको छ, अब यस्तो विवाह त्यति लङ लास्टिङ हुँदैन, कम्तीमा देख्न पऱ्यो होइन, अब भोलि बिहान पढिसकेपछि अब जिन्दगी विवाह गरिसकेपछि एउटा त जिम्मेवारी बढ्छ भने त्यसपछि भोलि बच्चा बच्ची हुन्छ, यसलाई जिन्दगी जिउने कुरा छ, यसलाई चान्चो नै लिनु हुँदैन। र जुन बालबालिकाले विवाह गर्दै हुनुहुन्छ उहाँलाई मलाई सुझाव के छ भने सबभन्दा पहिला आफ्नो खुट्टामा सस्टेन हुनुहोस्, आफ्नो खुट्टामा टिक्नुहोस् र त्यो खुट्टामा टिकिसकेपछि अनि कस्तो विवाह गर्दा चाहिँ राम्रो हुन्छ त भनौँ न होइन, कतिपय त बुवा आमाले हेरेको पनि हुनसक्छ, कहिले आफूले पनि हेरेको हुनसक्छ, र त्यो हेरेको कुरालाई बुवा आमाको समर्थन छ भने बुवा आमालाई पनि भनेको मान्न पऱ्यो, कम्तीमा आफ्नो छोराछोरीको लागि त कसैले पनि नराम्रो दुलादुले हेर्दैन, र त्यो हुनु पऱ्यो। यदि बुवा आमाले नमानेको छ भने आफूलाई कसैलाई चिठीबाट चलाइएछ मन पराएको छ भने बुवा आमासम्म प्रस्ताव राख्नु पऱ्यो र राम्रो भोलि बिहान भोलिको दिन तपाईँको उज्जवल होस्। यो विवाह भन्ने कुरा चाहिँ क्षणिकको कुनै एउटा तपाईँको क्षणिक टाइम पास गर्नका लागि होइन, म त भन्छु टाइम पास होइन कि लाइफ पास गर्ने हो, त्यो लाइफ पास गर्नका लागि जुन बाल विवाह गर्दै हुनुहुन्छ उहाँहरू एकदम चाहिँ आफूलाई हामीभन्दा पनि भनौँ हामी त केही गर्न सकिया छैन, गर्न सकेकै छैनौँ नि त, अबको बच्चा बच्चीलाई त जे पनि गर्न सक्छन्, आमाले पनि गर्नुभएको छ बुवाले पनि गर्दैछ नि, उहाँहरूले राम्रोसँग चाहिँ एउटा ख्याल विचार गरेर जिन्दगी बाँच्ने सधैँ होइन, बाँच्नका लागि मात्र नभइकन केही गर्न गर्ने हो यो जोडीले भनेर अगाडि बढ्नु हो भने पक्कै पनि उहाँहरूको चाहिँ वैवाहिक सम्बन्ध जीवन चाहिँ सुखमय हुन्छ जस्तो लाग्छ मलाई।
महिलाहरूले विशेष गरी के कुरामा विचार पुर्याउनु पर्ला यो राम्रो बनाउनलाई,
वैवाहिक सम्बन्धलाई राम्रो बनाउनलाई? अब सबभन्दा पहिला त महिला आफैमा पनि अलिकति परिपक्व भएपछि विवाह गर्ने, र विवाह गरिसकेपछि अब आफ्ना कुराहरू मात्रै नलादेर, अब आजभोलि प्रायः त्यस्तो पनि सुनिन्छ, र आफ्ना कुराहरूलाई मात्रै नलादेर श्रीमानको कुरा पनि बुझेर एकअर्कामा आफ्ना आफ्ना कुराहरू एकअर्काका कुराहरू बुझेर अगाडि बढ्यो भने सम्बन्ध चाहिँ अझै राम्रो हुन्छ होला।
दुइटैले एकअर्काको समस्या छ,
हजुर, समस्या बुझ्न पर्यो, सुख दुःख बुझ्न पर्यो, त्यसरी अगाडि बढ्यो भने पक्कै पनि राम्रो सम्बन्ध राम्रो हुन हुन्छ होला जस्तो लाग्छ। होइन
अब हामी अन्तिममा यहाँको रोजाइमा एउटा गीत सुन्छौँ, छ कुनै
अघि भनिसक्नु मलाई त केही छैन म्याडम,
हजुर हुन्छ जुन भए पनि हुन्छ, त्यस्तो
गायक यो गायकको भन्ने पनि हस्। यहाँको रोजाइमा हामी गीत सुन्छौँ, यहाँसम्म आइदिनु भयो, यहाँ दुवैजनासँग रमाइलो कुराकानी भयो, यहाँ दुवैलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद, यहाँसम्म हाम्रो जोडीलाई बोलाएर जुन कुरा राख्ने अवसर प्रदान गरिदिनु भयो,
म्यामलाई पनि धन्यवाद,
यो रेडियो भेरी एफएमलाई पनि हाम्रो तर्फबाट संस्थाको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
आजका लागि कार्यक्रम हाम्रो जोडीबाट बिदा माग्ने बेला हुने लागेको छ। कार्यक्रममा आज हामीले सिद्धपाइला इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुलका सञ्चालक नयन सिंह खत्री र उहाँका धर्मपत्नी हिरा छेत्रीको जीवन भोगाईका क्रममा आएका उतार चढाव, तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गऱ्यौँ। यदि तपाईँ पनि हाम्रो कार्यक्रममा सहभागी भएर आफ्ना जीवन भोगाईका अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो जोडी, रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज, वीरेन्द्रनगर, सुर्खेत। अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। जाँदा जाँदै तपाईँका लागि यो गीत छोड्दै अर्को हप्ता नयाँ जोडीका साथ रमाइलो कुराकानी गर्न आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै तपाईँको दाम्पत्य जीवन सुखमय बितोस् यही कामनाका साथ म दिपा बिदा हुन्छु। नमस्ते।
हृदय भरी को चोट मापने लुके को हुन्छ माया लुट्यो एउटा मान्छे को माया लेकाती हरा पर्दछ
निराशे कलो सब